مریم کے خیال میں ساری دنیا میں بس تین ہی شہر تھے، مکہ، مدینہ اور گنج باسودا. مگر یہ تین تو ہمارا آپ کا حساب ہے، مریم کے حساب سے مکہ مدینہ ایک ہی شہر تھا، اپنے حضور کا شہر. مکہ مدینہ شریف میں ان کے حضور تھے اور گنج باسودے میں ان کا ممدو. ممدو ان کا چھوٹا بیٹا تھا، اس کے رخسار پر اتنا بڑا ناسور تھا. بعد میں ڈاکٹروں نے ناسور کاٹ پیٹ کر رخسار میں ایک کھڑکی بنا دی تھی، جس میں سے ممدو کی زبان پانی سے نکلی ہوئی مچھلی کی طرح تڑپتی رہتی تھی. مجھے یاد ہے پہلی بار مریم نے اماں کو سرجری کا یہ لطیفہ سنایا تھا تو میں کھی کھی کر کے ہنسنے لگا تھا. اگر مریم اپنے کھردرے ہاتھوں سے کھینچ کھانچ کر مجھے اپنی گود میں نہ بھر لیتی تو میری وہ پٹائی ہوتی کہ رہے نام اللہ کا. اے ری دلہن، بچہ ہے، بچہ ہے، ری دلہن، بچہ ہے. مگر اماں نے غصے میں دو چار ہاتھ جڑ ہی دیے جو مریم نے اپنے ہاتھوں پر روکے اور مجھے اٹھا کر اپنی کوٹھڑی میں اندر چلی گئیں. وہ اپنے اور میرے آنسو پونچھتی جاتی تھیں اور چیخ چیخ کر خفا ہو رہی تھیں، اے دلہن، یہ اللہ کی دین ہیں، نبی کے امتی ہیں، انہیں مارے گی کوٹے گی تو اللہ نبی خوش ہوں گے تجھ سے، توبہ کر دلہن، توبہ. اور پھر وہ طرح طرح سے کھڑکی اور مچھلی والا لطیفہ سنا سنا کر مجھے بہلانے لگی. تو بیٹا ڈانگ دروں نے کیا کیا کہ حرامیوں نے ممدو کے گال میں کھڑکی بنا دی اور کھڑکی میں سے تھرک تھرک تھرک. مریم کا دل بہت بڑا تھا اور کیوں نہ ہوتا، اس میں ان کے حضور کا مکہ مدینہ آباد تھا اور سینکڑوں باسودے آباد تھے جن میں ہزاروں لاکھوں گل گتھنے ممدو اپنی گول مٹول مٹھیوں سے مریم کی دودھوں بھری ممتا پر دستک دیتے رہتے. انا بوا، دروازہ کھولو، اللہ کی دین آئے ہیں، نبی کے امتی آئے ہیں. مریم نے میرے ابا کو دودھ پلایا، وہ میری کھلائی اور میری پناہ تھی، وہ میرے بھانجے بھانجیوں کی انا تھی. میں نے ایک بار مریم کے قلعے میں گھس کر ان کی پٹلیا میں سے کچھ گڑ چرا لیا. مریم بچوں کو بگاڑنے والی مشہور تھیں، مگر مجال ہے جو بڑے جرائم میں کسی کی حمایت کر جائیں. انہوں نے فوری طور پر اماں سے میری رپورٹ کر دی اور اماں خدا انہیں خوش رکھے، جاگیردار کی بیٹی کھری پٹھانی اپنی اولاد سے کوئی گھٹیا فعل منسوب ہوتے دیکھ ہی نہیں سکتی تھیں. انہوں نے جلال میں آ کر الٹا مریم سے انبولا کر لیا. ابا کو پتہ ہی نہیں تھا کہ گھر میں یہ سرد جنگ جاری ہے. وہ اسی طرح عشاء کی نماز کے بعد 15-20 منٹ کے لیے مریم کے پاس بیٹھ کر ان کا حال احوال پوچھتے، مریم کے پاؤں دابنے کی کوشش کرتے اور ان کی پیار بھری جھڑکیوں کی دولت سمیٹ کر اپنے کمرے میں سونے چلے جاتے. 3-4 دن میری یہ دو جنتیں ایک دوسرے سے برگشتہ رہیں اور میں گناہگار عذاب جھیلتا رہا. اماں نے مریم کی دیکھ بھال میں کوئی کوتاہی تو نہ کی، مگر مریم کا سامنا ہو جاتا تو اماں کے ناز و خد و خال آپ ہی آپ سنگ و آہن بن جاتے. مریم زیادہ دیر اپنی کوٹھڑی میں محصور رہیں اور شاید روتی رہیں. آخر 4th-5th دن میں پھوٹ بہا اور پٹائی کے خوف سے بے نیاز ہو کر اماں کی گود میں سر رکھ کر میں نے اقبال جرم کر لیا. اماں کے پاؤں تلے کی زمین نکل گئی، بس ایک غضب کی نگاہ کی، مجھے ایک طرف دھکیل کر اٹھ کھڑی ہوئیں اور بجلی کسی تیزی سے مریم کے قلعے میں داخل ہو گئیں. انا بوا، تمہارا منجلہ تو چور نکلا، بوا ہمیں معاف کر دو. میں نے کواڑ کی آڑ سے دیکھا، مریم لرستے ہاتھوں سے اماں کے دونوں ہاتھوں کو چومنے کی کوشش کر رہی ہیں، کبھی ہنستی ہیں، کبھی روتی ہیں، کبھی اماں کو چپت لگانے کا ڈرامہ کرتی. بس ری دلہن، بس کر، چپ ری دلہن، چپ کر، دیکھ میں مار بیٹھوں گی. مریم سیدھی سادھی میواتن تھیں، میری خالہ سے مرتے دم تک صرف اس لیے خفا رہیں کہ عقیقے پر ان کا نام فاطمہ رکھ دیا گیا تھا. ری دلہن، بی بی فاطمہ تو ایک ہی تھیں، نبی جی سرکار کی سہجادی تھیں، دنیا آخرت کی بادشاہ تھیں، ہم دوزخ کے کندے بھلا ان کی بروبری کریں گے؟ توبہ توبہ، استغفار. محرم میں 9ویں اور 10ویں کی درمیانی شب وہ خشوع و خضوع سے تازیے، سواریاں اور اکھاڑے دیکھتی، خوب خوب پاپڑ پکوڑے کھاتیں، کھلاتیں اور 10ویں کو صبح ہی سے وجو بنا کے بیٹھ جاتی، ہم لڑکوں کو پکڑ پکڑ کر دن بھر شہادت نامہ سنتی اور خدا مغفرت کرے کلمہ شریف بھی جس طرح چاہتی پڑھتی. لا الہ الا اللہ، نبی جی رسول اللہ، حضور جی رسول اللہ، حضور جی رسول. امام حسین کا نام لے کر بین کرتیں، رو رو کر آنکھیں سجا لیتیں اور بین کرتے کرتے گالیوں پر اتر آتی. رے حرامیوں نے میرے سہجادے کو مار دیا، رے ناسمٹوں نے میرے بادشاہ کو مار دیا. محرم میں وہ ہم لڑکوں کو حسن حسین کے فقیر بناتی، ہمارے کرتے ہرے رنگ دیتی، چھوٹی چھوٹی بٹونیاں سی کر ان میں دو دو آنے کے پیسے ڈال سیفٹی پنوں سے ہمارے گریبانوں میں ٹانک دیتی تھی. حق مغفرت کرے، ہمارے دادا میاں مرحوم تھوڑے سے وہابی تھے، ابا بھی ان سے کچھ متاثر ہیں، پر محرم کے دنوں میں مریم کے آگے کسی کی وہابیت نہیں چلتی تھی. दस रोज के लिए बस मरियम ही डिक्टेटर होती, मगर ये डिक्टेटरी भी जियो और जीने दो के उसूल पर चलाती थी। हमें फ़कीर बनाकर चुपके से समझा देती थी, देख रहे बेटा बड़े मियाँ जी के सामने मत ही जाना। और बड़े मियाँ जी भी, खुदा उन पर अपनी रहमतों का साया रखे, कमाल बुजुर्ग थे। ज़ाहिर तो ये करते थे जैसे मरियम की इन बातों से खुश नहीं हैं, पर एक साल मुहर्रम के दिनों में मरियम बासौदे चली गई। हमारे घर में न शहादत नामा पढ़ा गया, न हाय हुसैन हुई, न हम फ़कीर बने। आशूरे पर हम लड़के दिन भर हॉकी खेलते रहे। नमाज पढ़कर दादा मियाँ घर लौट रहे थे तो हमें बाड़े में उद्धम मचाते देखा, लाठी टेक कर खड़े हो गए। बे क्रिश्तानो, तुम हसन हुसैन के फ़कीर हो, बुढ़िया नहीं है तो जांगिए पहन के उद्धम मचाने लगे? ये नहीं होता कि आदमियों की तरह बैठ के यासीन शरीफ पढ़ो? यासीन शरीफ पढ़ो हसन हुसैन के नाम पर, बड़े मियाँ जी के नाम पर, यासीन शरीफ मरियम के नाम पर और इनके ममदू के नाम पर, कि इन सब खूबसूरत नामों से तुम्हारी यादों में चिराग आए। मगर मैं ममदू को नहीं जानता, मुझे सिर्फ इस कदर इल्म है कि ममदू बासौदे में रहता था और डांगदरों ने इसके गाल में एक खिड़की बना दी थी और इस खिड़की के पट मरियम की जन्नत में खुलते थे। और मैं ये भी जानता हूँ कि जब मरियम बड़े सोच के साथ खाजा पिया जरा खोलो कवड़ियाँ गाती थी तो अम्मा की कोयलों जैसी आवाज़ उनकी आवाज़ में शामिल होकर मुझ पर हज़ार जन्नतों के दरवाज़े खोल देती थी। और मैं अम्मा के जानू पर सर रख कर लेट जाता और ख्वाजा पिया को सुरों के मासूम झरोके से दर्शन बांटते देखा करता था। सुना है मेरी अम्मा मौज में होती हैं तो अब भी गाती हैं, खुदा उन्हें हंसता गाता रखे, पर मरियम की आवाज़ थक कर सो चुकी है या शायद एक लंबे सफ़र पर रवाना हो चुकी है। और मक्के मदीने शरीफ की गलियों में फूल बिखराती फिर रही है या बासौदे के कब्रिस्तान में ममदू को लोरियाँ सुना रही है। सफ़र मरियम की सबसे बड़ी आरजू थी, वो हज करना चाहती थी। वैसे तो मरियम हमारे घर की मालिक ही थी, मगर पता नहीं कब से तनख्वाह ले रही थी। अब्बा बताते हैं कि जब वो स्कूल में मुलाजिम हुए तो उन्होंने अपनी पहली तनख्वाह मरियम के कदमों में लाकर रख दी। मरियम फूल की तरह खिल उठी, अपनी गाढ़े की चादर से उन्होंने एक चवन्नी खोल कर मुलाजिमा को दी कि जब भाग के बाजार से जलेबियाँ लिया। मरियम ने खुद इन जलेबियों पर कलमा शरीफ पढ़ा और तनख्वाह और जलेबियाँ उठाकर बड़े गुरूर के साथ दादा मियाँ के सामने रखाई। कहने लगी, बड़े मियाँ जी मुबारक हो, दूल्हे मियाँ की तनख्वाह मिली है। और फिर इस तनख्वाह में से वो अपनी तनख्वाह भी लेने लगी जो उन्होंने एक रुपया मुकर्रर कर रखी थी। मरियम का खर्च कुछ भी नहीं था, बासौदे में उनके मरहूम शौहर की थोड़ी सी ज़मीन थी जो ममदू के गुजारे के लिए बहुत थी, और बकरियां थी जिनकी देखभाल ममदू करता था। बड़ा लड़का शताब खां रेलवाई में चौकीदार था और मज़े करता था। बरसों किसी को पता न चला कि मरियम अपनी तनख्वाहों का करती क्या है। फिर एक दिन वो ढेर सारे रुपये मैले कुचैले नोट और रेजगारी उठाए हुए अब्बा के पास पहुँची और इंकशाफ किया कि वो हज करने जा रही हैं। किराए की ये रकम उनकी बरसों की कमाई थी, ये मक्का मदीना फंड था जो मरियम खबर नहीं कब से जमा कर रही हैं। अब्बा ने गिन कर बताया कि 9 सैकड़े 3 बीसी 7 रुपए कुछ आने हैं। मरियम को इससे गरज नहीं थी कि कितने हैं, वो तो सीधी सी बात पूछ रही थी कि इनसे मक्के मदीने का टिकस मिल जाएगा या नहीं। अब्बा ने बताया कि बेशक मिल जाएगा। मरियम ने तैयारियां शुरू कर दी, वो उठते बैठते चलते फिरते गुनगुनाती रहती कि खाजा पिया जरा खोलो के वड़ी। उन पर मक्के मदीने की खिड़कियां खुली हुई थी और इन खिड़कियों से नबी जी के मुकद्दस पैराहन की खुशबू चली आ रही थी। किसी ने छेड़ने को कह दिया, तुमको ढंग से नमाज पढ़नी तो आती नहीं, कुरान शरीफ तो याद नहीं, पर हज कैसे करोगी? मरियम बिफर गई, रे मुसलमान की बिटिया, मुसलमान की जोरू हूँ, नमाज पढ़ना कायक नहीं आए रे, कलमा शरीफ सुन ले, चारों कुल सुन ले, और क्या चाहिए तेरे को? हाँ, और क्या चाहिए तेरे को? और फिर उनके दिल में तो नबी जी के प्यार का चमन भी खुला हुआ था कि यही बहुत है। मगर एक दिन शताब खां का खत आया कि ममदू की हालियत खराब है, बकरियां बेच बांच के इलाज मालजा कराया, जमीन गिरवी रख दी, अब बिल्कुल पैसे नहीं, सूरत देखना चाहती है तो खत को तार समझना। मरियम की आंखों में मक्का मदीना धुंधला गया। उन्होंने 9 सैकड़े 3 बीसी 7 रुपए चादर में बांधे और रोती पीटी बासौदे की बस में जा बैठी। अब्बा साथ जाना चाहते थे, उन्हें सख्ती से मना कर दिया। ममदू तो उनकी जिम्मेदारी था, वो किसी और को उसमें क्यों शरीक करती? मरियम का ये उसूल बड़ा शफाक था। उन्होंने बासौदे खैरियत से पहुँचने का खत तो लिखवा दिया, उस पर ममदू के बारे में एक लफ्ज़ नहीं लिखवाया। महीने गुजर गए, किसी ने बताया कि वो ममदू के इलाज के लिए इंदौर ले गई हैं। फिर पता चला कि बम्बई में साबू सिद्दीक की सराय में नज़र आई थी। फिर पता चला कि ममदू मर गया है। फिर एक लुटी लुटाई मरियम घर लौट आई। मैं स्कूल से घर पहुंचा तो देखा मरियम सेन में बैठी अपने मरे हुए बेटे को कोस रही हैं। रे हरामी तेरा सत्यानाश जाए, रे ममदू, अरे बदजनावा तेरी कब्र में कीड़े पड़े, मेरे सबरे पैसे खर्च करा दिए। री दुल्हन में मक्के मदीने कैसे जाऊंगी, बता रही दुल्हन अब मैं कैसे। अब्बा ने कहा मैं तुम्हें हज कराऊंगा। अम्मा ने कहा अन्ना बुआ हम अपने जहेज वाले कड़े बेच देंगे, तुम्हें हज कराएंगे। मगर मरियम चुप न हुई, दो दिन तक रोती रही और ममदू को कोसती पीटती रही। लोगों ने समझाया आखिर दूल्हे मियाँ भी तो तुम्हारा ही बेटा है, अगर वो तुम्हें हज करवाना चाहता है तो ठीक है, मान क्यों नहीं जाती। मगर मरियम तो बस एहसान करना जानती थी, किसी बेटे का भी एहसान अपने सर क्यों लेती। उन्होंने अपनी कमाई के पैसों से हज करने की ठानी थी। ममदू के मरने के बाद मरियम शायद एक दफ़ा और बासौदे गई अपनी ज़मीन का तिया पाँछा करने। फिर उसके बाद बासौदे का जवाल शुरू हो गया। मरियम के चौड़े चकले मेवाती सीने में बस एक ही शहर बसा रह गया, उनके हुजूर का शहर। वो उठते बैठते नबी जी हुजूर जी करती रहती। कभी तो यूँ लगता कि उन्हें करार सा आ गया है, शायद इसलिए कि उनके भोले भाले मनसूबाकार जहन ने एक नया मक्का मदीना फंड खोल लिया था। अब्बा ने बड़े शौक से लिहाफ सिलवा कर दिया, मरियम चुपके से जाके बेच आई। ईद आई, मरियम के भी कपड़े बने, खुदा मालूम कब कितने पैसों में वो कपड़े बेच दिए। अब्बा अम्मा समेत हम सबको जो एक एक आना ईदी देती थी फौरी तौर पर बंद कर दी। पैसा पैसा करके फिर मक्का मदीना फंड जमा हो रहा था। सब मिलाकर अभी 560 रुपए ही जमा हुए थे कि मरियम का बुलावा आ गया। मुझे मालूम नहीं कि कब और किस तरह चल बसी। मैं गर्मियों की छुट्टियों में अपनी खाला के यहाँ गया हुआ था। वापस आया तो मुझे देखकर अम्मा फूट फूट कर रोने लगी। मंझले तेरी अन्ना बुआ गुजर गई, लड़के तुझे बिगाड़ने वाली गुजर गई। अब्बा ने मुझे हुक्म दिया उनकी कब्र पे हुआ। मैं नहीं गया, मैं क्यों जाता, ठंडी मिट्टी के ढेर का नाम तो मरियम नहीं था। अब्बा नाराज़ भी हुए मगर मैं नहीं गया। लोगों ने बताया कि मरियम ने मरते वक्त दो वसीयतें की थी। एक वसीयत ये थी कि तजहीज़ और तकफीन उन्हीं के पैसों से की जाए और बाकी के पैसे शताब खां को भेज दिए जाएं। दूसरी वसीयत का सिर्फ अम्मा को इल्म था। अम्मा के कान में उन्होंने मरते वक्त कुछ कहा था जो अम्मा किसी को बताना नहीं चाहती थी। मैं यहाँ आ गया, 15 बरस गुजर गए। 65 में अब्बा और अम्मा ने फरीजा हज अदा किया। अम्मा हज करके लौटी तो बहुत खुश थी, कहने लगी मंजले मियाँ, अल्लाह मियाँ ने अपने हबीब के सदक़े में हज करा दिया, मदीने तैयबा की ज़ियारत करा दी और तुम्हारी अन्ना बुआ की वसीयत भी पूरी हुई। अजाब सवाब जाए बड़ी बी के सर, मियाँ हमने तो हरे भरे गुम्बद की तरफ मुंह करके कही दिया कि या रसूल अल्लाह बासौदे वाली मरियम फौत हो गई, मरते वक्त कह रही थी कि नबी जी सरकार मैं आती ज़रूर, मगर मेरा ममदू बड़ा हरामी निकला, मेरे सब पैसे खर्च करा डाले।